नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान 7 बजे प्रसारण हुने 12 दशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। 12 दशी गाउँपालिका सङ्घको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे 12 दशी क्षेत्रभित्र भइरहेका विकास निर्माणका काम लगायतका विषयमा केन्द्रित रहेर 12 दशी खबर कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ र 12 दशी खबरमा हामी प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ। 12 दशी गाउँपालिका क्षेत्रमा अहिले विकास निर्माणका कामहरू के कसरी अगाडि बढिरहेका छन् भन्ने सन्दर्भमा विशेषतः कुराकानी गर्नेछौँ र आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि 12 दशी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशीसँग हामी प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ। उहाँसँग टेलिफोन सम्पर्कको प्रयास भइरहेको छ र हामी उहाँसँग 12 दशी क्षेत्रको पछिल्लो विकास निर्माणको अवस्थाका सन्दर्भमा कुराकानी गर्नेछौँ। अहिले नेकपा एमालेको अधिवेशनको महाधिवेशन 10 औँ महाधिवेशनको पूर्व सन्ध्यामा पालिकाका वडाहरूको अधिवेशन सम्पन्न भइसकेको छ, पालिकाको अधिवेशनहरू भइसकेको छ। नेपाली काङ्ग्रेसको पनि महाधिवेशनका लागि पालिका र वडाका अधिवेशनहरू सम्पन्न भइसकेको अवस्था छ। यो अवस्थामा 12 दशी गाउँपालिका क्षेत्रमा के भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्नेछौँ र अहिले हामी 12 दशी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष तथा प्रवक्तासँग कुराकानी गर्नेछौँ। अहिले भारतमा वायु प्रदूषण अत्यधिक छ, त्यसले चाहिँ मान्छेलाई घर बाहिर ननिस्कनका लागि सरकारले भनिरहेको छ। त्यसै गरी नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको झन्डै 4 महिनादेखि पार्टी कार्यालय सानेपामा धरना दिइरहेका छन्। धाँधली पूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्र पठाएको भन्दै रौतहटका काङ्ग्रेस नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धरनामा बसेका हुन्। यो वर्ष चैतसम्म 5 गतेसम्ममा निर्वाचन गर्नुपर्छ भनेर निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको अवस्था छ। स्थानीय तहको यसै वर्ष निर्वाचन हुँदैछ र यो वर्ष निर्वाचन गर्नका लागि जेठ 5 गते पालिकाहरूको सकिन्छ समय, पालिकाहरूको चाहिँ जेठ 5 गतेसम्ममा अहिलेका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिने भनेर निर्वाचन आयोगले भनेको छ र यो गरेको अवस्थामा अब कसरी अगाडि बढ्छ परिस्थिति भन्ने गरेको सन्दर्भमा चुनावी सरकार कसरी अगाडि जान्छ, चुनाव कसरी हुन्छ भन्ने सन्दर्भमा पनि हामी आजको अङ्कमा कुराकानी गर्नेछौँ। अबको चुनावलाई कसरी अगाडि लिएर जाने भन्ने सन्दर्भमा पनि आजको अङ्कमा कुराकानी गर्नेछौँ र अहिले शम्भु सिंह राजवंशीसँग टेलिफोन सम्पर्कको प्रयास भइरहेको छ र उहाँसँग कुराकानी गर्नेछौँ। हामी आजको अङ्कमा उहाँसँग कुराकानी गर्नका लागि प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोताहरू, यहाँहरूलाई जानकारी गराउनेछौँ, अहिलेसम्म भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन्। प्रदूषणका कारण बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले चिन्ता व्यक्त गरेका छन्। विशेष गरेर बालबालिकामा श्वास प्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने डाक्टरले बताएका छन्। साथै आँखा पिरोउने र घाँटी चिलाउने असर अहिले देखिएको र त्यस्ता बिरामी आउने गरेको सर गङ्गाराम अस्पतालका डाक्टर धीरेन गुप्ताले जानकारी दिनुभएको छ। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने हुँदा प्रदूषणले दूरगामी असर पर्ने उहाँको भनाइ छ। नयाँ दिल्लीमा दीपावलीका पटकाका कारण शुक्रबारदेखि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ। यसका साथै सवारी साधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यमा जलाइएका परालको धुवाका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ। दिल्ली मात्र नभई भारतका अरू सहर पनि अति प्रदूषित सहरमा पर्छन्। संसारका सबैभन्दा धेरै प्रदूषित 30 सहरमध्ये 22 सहर भारतमै रहेका छन्। भारतमा प्रदूषित वायुका कारण वर्षेनी 10 लाख मानिसले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ। अहिले 12 दशी खबरमा छौँ हामी र 12 दशी खबरमा हामीसँग कुराकानी गर्नका लागि 12 दशी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशीसँग हामी सम्पर्कको प्रयास गरिरहेका छौँ र उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। 10 राष्ट्रिय महाधिवेशन उद्घाटनमा नेकपा एमाले 5 लाख मानिस सहभागी गराउने गरी तयारी सुरु गरेको छ। एमालेको 10 राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मङ्सिर 10 गते नारायणी किनारमा हुने उद्घाटन कार्यक्रममा बागमती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको छ। एमालेको मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले बागमती प्रदेशबाट 2.5 लाख मानिस सहभागी गराउने गरी तयारी भएको बताउनुभयो। पाण्डेले प्रदेश 2 कमिटी ले 1 लाख, लुम्बिनीले 75,000, गण्डकी प्रदेशले 50,000 र प्रदेश 1 बाट 25,000 सहभागी गराउने निर्णय गरेको बताउनुभयो। एमाले उद्घाटनको दिन अहिलेसम्मकै सबैभन्दा ठुलो आमसभा गर्ने बताउँदै आएको छ। प्रत्येक प्रदेशले बैठकहरू गरेर निश्चित सङ्ख्यामा उद्घाटन कार्यक्रममा सहभागी गराउने सङ्ख्या निर्धारण गरेको छ। यसै गरी लगातार 2 दिन पनि कोरोना भाइरसको संक्रमण दर 4%भन्दा तल झरेको छ। गएको 24 घन्टामा 3,932 जनाको नमुना परीक्षण गर्दा 3.53% अर्थात् 139 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। थपिएका सहित नेपालमा PCR विधिबाट गरेको परीक्षणमा 8,14,417 जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा 94,815 जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार पनि 4,844 जनाको नमुना परीक्षण गर्दा 3.77% अर्थात् 183 जनामा संक्रमण पुष्टि भएको छ। र हामी आज 12 दशी खबरमा छौँ। 12 दशी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे 12 दशी क्षेत्रभित्रका विषयवस्तुलाई समेटेर 12 दशी खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि 12 दशी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशी हुनुहुन्छ र उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार हजुर, गुड मर्निङ सबैलाई, धेरै धन्यवाद।
हामी अहिले चाहिँ नेपालीहरूका प्रमुख पर्वहरू केही सकिएका छन्, अब छठ आउँदैछ, गाउँपालिकाका कामहरू चाहिँ यो बेला कसरी अगाडि बढाउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, जानकारी गराइदिनुहोस् न।
निश्चित नै अब यो नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली सकिसकेको छ आजबाट भने, अब यो लगतै छठ पर्व, यो सानो एकादशी पर्व आइरहेको छ। यो बिचमा चाहिँ हाम्रो गाउँपालिकाको कामहरू अलिकति अवरोध भएको छ, किनभने अब सार्वजनिक विधाहरू धेरै भएको कारणले गर्दाखेरि यो बिचमा सेवाग्राहीहरूलाई हामीले अलिकति सेवा दिनेबाट अलिकति वञ्चित भएका छौँ, किनभने यो यसपालि विधाहरू धेरै भइदियो। अब यो प्रदेश र नियमित विधाहरू सँगसँगै यो प्रदेशका थप विधाहरू र यो बिचबिचमा तपाईँको 1-2 दिन लाग्ने मात्रै कारणले गर्दा पनि अब यो हामीले चाहेर पनि अब यो सेवाग्राहीहरूको उपस्थिति पनि अलिकति कम भएको कारणले गर्दाखेरि अलिकति सेवा चाहिँ अलिकति अवरोध भएको छ। मलाई लाग्छ अब यो छठ पछाडि लगतै अब तीव्र रूपमा कार्यहरू अगाडि बढ्नेछ भन्ने हामीले विश्वास गरेका छौँ।
प्रवक्ताज्यू, अहिले चाहिँ पहिले हामी अलिकति चर्चा गरौँ न, नेपाली काङ्ग्रेसको पनि 12 दशी गाउँपालिकाको पालिका अधिवेशन सकिएको छ, नेकपा एमालेको पनि सकिएको छ, होइन? अहिले निर्वाचित नेतृत्वहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ पार्टीहरूका पारदर्शी गाउँपालिकामा?
निश्चित नै अब यो नियमित प्रक्रिया अनुसार यो पहिलो अधिवेशन हाम्रो नेकपा एमालेको सम्पन्न भएको छ। यो सर्वसम्मत नै बारदर्शी गाउँपालिकामा सम्पन्न भएको जानकारी म गराउन चाहन्छु। यो हाम्रो ठ्याक्कै यो शुभ दीपावलीको केही दिन अगाडि मात्रै यो सर्वसम्मतले निर्णय भएको छ र यो अहिले अब शपथ ग्रहणका कुराहरू बाँकी नै रहेको कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु। अब यो चाडबाडको कारणले गर्दाखेरि अधिवेशन सर्वसम्मतै भए तापनि अब यो एकमुष्ट रूपमा शपथ ग्रहणका कार्यक्रमहरू अलिकति बाँकी रहेको कारणले गर्दाखेरि अब यो सबै साथीहरूलाई सबै कमिटीलाई सबै कमिटीहरूलाई अब एकमुष्ट रूपमा यो पालिका स्तरीय शपथ ग्रहण पछाडि नै अब एउटा तीव्र रूपमा नेतृत्वलाई हामीले एउटा सही मार्गदर्शन दिएर सही निर्देशन दिएर यो बारदर्शीको जनताका हितका लागि सम्पूर्ण कार्यहरू होस् भन्ने चाहनाले हाम्रो नेकपा एमाले अगाडि बढेको त्यसरी जनतालाई सेवा सुविधा पुर्याउने उद्देश्यले हामी यो टिम नयाँ टिम नेतृत्व टिम आएको छ। त्यो टिम लाग्नेछ भन्ने म भन्न चाहन्छु। त्यसमा हामी पनि सहभागी छौँ। हामी सबै कमिटीका साथीहरू यस बारदर्शीको विकास समृद्धि उन्नति र प्रगतिको लागि नेकपा एमाले यो टिम जुन नयाँ अधिवेशनबाट छानिएर आएका सर्वसम्मतले आएको टिम छ यो चाहिँ मलाई लाग्छ एकदम राम्रो टिम आएको छ बारदर्शीको हकमा चाहिँ किनभने बौद्धिक सर्किटका व्यक्तित्वहरू अनुभवी व्यक्तित्वहरू र समाजको लागि केही गर्छु के गर्नुपर्छ भन्ने सोच लिएर जुनहरू उहाँहरू हामीहरू आएका छौँ मलाई लाग्छ यो टिमले यो बारदर्शीको एउटा राम्रो नेतृत्व गरेर अगाडि बढ्नेछ जस्तो लाग्छ। यो अब यो अघि नै तपाईँले भने जस्तै यो चाडपर्वले गर्दाखेरि अलिकति केही अवरोध खडा भएको छ र यो चाडपर्वहरू सकिने बित्तिकै हामी चाहिँ एउटा तीव्र रूपमा अगाडि बढ्ने छौँ भन्ने चाहिँ तपाईँहरूले म जानकारी गराउन चाहन्छु।
अहिले नेपाली काङ्ग्रेसको पनि केही समय अगाडि अधिवेशन सकिएको थियो। नेपाली काङ्ग्रेसमा चाहिँ चुनाव भएर नेतृत्व निर्वाचित भयो होइन?
हजुर हजुर, उहाँहरूको बिचमा अलिकति चुनाव नै गएर नेतृत्व चयन भएको अवस्था छ। यद्यपि चुनाव भए तापनि उहाँहरूको पनि मोटामोटी राम्रै रहेको मैले बुझेको छु किनभने आफ्नै पार्टीको भित्र आकाङ्क्षाहरू धेरै भए तापनि अब कसैको इच्छा आकाङ्क्षा जाग्न सक्छ र एउटै पदको लागि दुईवटा अथवा तिनवटा उम्मेदवार हुनसक्छ तर दुईवटा उम्मेदवार भएको कारणले गर्दा उहाँहरूको चाहिँ चुनाव मार्फत नै नेतृत्व चयन भएको यो बारदर्शीमा चाहिँ मैले तपाईँले जानकारी गराउँछु।
अहिले चाहिँ यहाँहरूले यो वर्षका योजनाहरूको बजेट कार्यान्वयन गर्ने गरेको कुरा चाहिँ कतिको अगाडि बढाउनु भयो? केही सम्झौता भयो? कामहरू अगाडि बढ्दैछ कि अब एकैचोटि छटपछि अगाडि बढ्ने गरेको अवस्था छ?
निश्चित नै अब यो बारदर्शीको हकमा चाहिँ अब सम्झौता धेरै काम भइरहेको छ। विशेष त एक नम्बर वार्डको हकमा चाहिँ हामीले लगभग 80% प्लस योजनाहरूको सम्झौता गरिसकेका छौँ। उपभोक्ता समितिहरू हामीले लगभग 1.5-2 महिना अगाडि नै गठन गरे गरिओरि त्यसलाई सम्झौताको प्रोसेस गरिसकेका छौँ भने केही तपाईँको मोटामोटी हाम्रो 20% कामहरू सम्पन्न भइसकेको अवस्था पनि छ। यो धेरै कार्यक्रमहरू जस्तै यो हामीले प्रत्येक वर्ष गर्दै आएका त्यो नियमित कार्यक्रमहरू अन्तर्गत रहेर त्यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन अगाडि बढिरहेको छ भने विभिन्न बाटाघाटाहरू मर्मतका कुराहरू थियो त्यो मर्मत पनि अब दसैँ अगाडि नै हामीले त्यस्ता कार्यक्रमहरू गरिसकेका छौँ भने अब केही कार्यक्रमहरू अब जस्तै यो कृषि सामग्री औजार वितरण कार्यक्रमहरूको सम्पूर्ण प्रक्रियाहरू लगभग अन्तिम चरणमा पुगिसकेको छ किनभने सूचना निकालेर कृषकहरूको निवेदन लिएर त्यसमा छनौट गर्ने प्रक्रियाहरू पनि हामी अगाडि बढिसकेका छौँ भने अब सामग्री ल्याएर वितरण गर्न मात्र बाँकी रहेको कुरा म जानकारी गराउन चाहन्छु भने यसरी नै लगभग हामीले अहिलेसम्म चाहिँ मोटामोटी हेर्दाखेरि 20-25% कार्यहरू सम्पन्न गरिसकेका छौँ भने 80% भन्दा माथि कार्य सम्झौता योजनाहरू संहिता गरिसकेका छौँ भने अब गत वर्षहरूभन्दा यस वर्ष चाहिँ अलिकति तीव्र रूपमा क्या योजनाहरू कार्यक्रमहरू अगाडि बढिरहेको कुरा तपाईँलाई जानकारी गराउन चाहन्छु। अब यो लगतै अब यो हाम्रो एउटा ठुलो बारदासीकै सिम्सा तथा पर्यटक क्षेत्र यो साधुपति झिल
हजुर
को अब यो आउने 27 गते शिलान्यास भएर त्यसको कार्यक्रम पनि अब अगाडि बढ्ने कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यसरी नै सर यो यसपालि मोटामोटी पहिलाका वर्षहरूभन्दा यसपालि अलिकति तीव्र रूपमा कार्यक्रमहरू अगाडि बढेको जानकारी पनि तपाईँहरूलाई गराउन चाहन्छु।
भनेपछि साधुपार्थी झिलको चाहिँ 27 गते शिलान्यास गर्दै हुनुहुन्छ, ठेक्का लागिसक्यो?
हजुर हजुर ठेक्का लागिसक्यो। त्यो 5 करोडको ठेक्का थियो, त्यो जुन 4 करोड मोटामोटी 4 करोडमा ठेक्का लागेको छ। अब त्यसको कार्य अब यो दसैँ तिहार अगाडि सुरु गर्ने कुरा थियो, अब यो 4 करोडमा नगरौँ भनेर यो ठ्याक्कै 27 गते तपाईँको शिलान्यास गरेर त्यसपछि त्यहाँको कार्य पनि सुरु हुने जानकारी म गराउन चाहन्छु।
त्यहाँ चाहिँ के बनाउँदै हुनुहुन्छ?
त्यहाँ हामी जस्तै एउटा रमणीय स्थल, एउटा पार्क त्यहाँ सिम्सा क्षेत्र छ, अलरेडी छ त्यहाँ। मलाई लाग्छ त्यो जम्मा तपाईँको 1300 मिटर लामो एउटा गोलो आकारको झिल छ। त्यो झिलमा पानी जमाएर तपाईँको त्यहाँ डुङ्गाहरू चलाउने, फिसिङ माछाहरू मार्ने, पिकनिक स्पोटहरू, जू यानि चिडियाखानाहरूदेखि लिएर तपाईँको त्यो हरेक चिजका रमाइलो गर्ने यो बच्चाहरूको लागि खेलौना सामग्रीहरूदेखि लिएर एउटा पार्क जुन भन्छौँ नि हामीले, त्यो रमाइलो पार्कमा आवश्यक जति पनि चिज हुन्छ लगभग सबै कुराहरू त्यहाँ रहने म तपाईँलाई जानकारी गराउन चाहन्छु। त्यसको चिज सबै क्षेत्रफल चाहिँ जम्मा 22 बिघा जग्गामा रहेको कुरा जानकारी गराउन चाहन्छु। त्यो 22 बिघा क्षेत्रभित्र एउटा गोलो आकारको झिल छ, त्यो झिललाई हामीले लगभग 1300 मिटरको त्यो राउन्ड झिललाई त्यहाँ चाहिँ हामीले बोटिङहरूदेखि लिएर फिसिङहरू यस्ता यस्ता कुराहरू र त्यहाँ त्यही क्षेत्रभित्र मठ मन्दिरहरू पनि निर्माण हुनेछ। हामी चाहिँ धर्म कर्मदेखि लिएर र एकदम रमाइलोसम्म र त्यसैको छेउमा रहेको चारकुसी जङ्गलसँग जोडिएर विभिन्न वन्यजन्तुहरूको अवलोकन गर्न पाउनेछौँ भने त्यसै क्षेत्रभित्र गएर हामी एउटा लक्ष्मी स्थान भन्ने मन्दिर पनि दर्शन गर्न सक्छौँ। त्यो जङ्गलभित्रै रहेको छ, त्यो मोटामोटी तपाईँको 1/2 किलोमिटरभित्र रहेको छ यो त्यो झिलदेखि भित्र भने यो मलाई लाग्छ यो एउटा रमाइलो स्थल तपाईँको यो हामी आफ्नो कुनै पनि तनावहरूलाई त्यहाँ बिसाउन सक्छौँ गएर र हामीले परेको समस्याहरू जस्तै कुनै तपाईँको रमाइलो इन्टरटेनमेन्ट लिनु पऱ्यो भने हामी प्रकृतिसँग खेल्नु पऱ्यो भने मलाई लाग्छ त्यस ठाउँमा गएपछि हामी त्यहाँ धेरै कुराहरूको अवलोकन र अध्ययन पनि गर्न सक्छौँ। किनभने त्यहाँ तपाईँको हाम्रो अब यो चारकोसी जङ्गलमा हात्तीहरू अब हामीले प्रशस्त रूपमा हेर्न पाउँछौँ, यो हात्तीहरू नै त्यहाँ निस्किनुहुन्छ भने यो हाम्रो अजिङ्गर सर्पहरू भन्छौँ त्यो हामी प्रशस्त रूपमा त्यहाँ पाउन सक्छौँ। यो हरिणहरू, जरायोहरू, यस्ता सालकहरू, यी धेरै कुराहरूको हामी विभिन्न चराचुरुङ्गीहरूको त्यहाँ अध्ययन अवलोकन पनि गर्न सक्छौँ। मलाई लाग्छ यो सिम्सा तथा पर्यटक क्षेत्र एउटा नमुनाको रूपमा नै विकास हुने कुरा म यो यसको भविष्य देखेको छु र यसलाई हामीले सबैको सहयोग सबैले यसलाई माया गरिदियौँ भने यो एउटा दक्षिण क्षेत्रकै एउटा राम्रो पर्यटक क्षेत्र बन्न सक्छ। किनभने हाम्रो नजिक हाम्रा छिमेकी राष्ट्र भारतसँग जोडिएका छौँ। मलाई लाग्छ यो बाह्य पर्यटनहरू पनि यहाँ आएर यहाँका धेरै दृश्यहरूबाट उहाँहरू खुसी भएर रमाइलो भएर यहाँबाट चिज जान सक्नुहुन्छ। मलाई त्यसरी लाग्यो।
अहिले चाहिँ प्रवक्ताज्यू यहाँहरूले जुन ढङ्गले कामहरू गर्दै हुनुहुन्छ, यहाँहरू अन्तिम वर्षको बजेट कार्यान्वयन गर्दै हुनुहुन्छ, आफ्ना क्षेत्रको विकास निर्माणको काम गर्दै हुनुहुन्छ, वडा नम्बर एकमा चाहिँ यहाँले गर्नुभएका यो पाँच वर्षका पिरियडमा गर्नुभएका मुख्य मुख्य कामहरू के हुन्?
निश्चित नै अब यो हाम्रो मोटामोटी अन्तिम वर्षको रूपमा हामीले लिएका छौँ। हामी निर्वाचित भएर आइसके पछाडि यो विकासको क्रममा हामी गर्दै जाँदाखेरि यो गर्दै यो अन्तिम वर्षको बजेट हामीले विनियोजन गरेर अब हामी कार्यक्रमहरू गरिरहेका छौँ भने म यो वार्षिकै हकमा जस्तै हामी वार्षिकै समग्र रूपमा हेर्नुपर्दाखेरि स्वास्थ्य शिक्षा सुरक्षा र रोजगारलाई अलिकति फोकस दिएर हामी अगाडि बढेका छौँ भने त्यसरी नै बाह्रदशी गाउँपालिका वडा नम्बर एकमा चाहिँ हामीले सबैभन्दा पहिला के काम गऱ्यौँ भने यहाँ तपाईँको सबैभन्दा पिछडिएको बाह्रदशीकै एकदम सबैभन्दा तल्लो भेग यो बिहारको सिमानासँग जोडिएको क्षेत्र हो। यस क्षेत्रमा हिजोका दिनमा यहाँ विकासका नाममा विकासका बजेटहरू आइपुग्नको लागि यहाँ धेरै समस्या थियो र विकासका बजेटहरू कुनै पनि बजेट यहाँसम्म आइपुग्दैन थियो। त्यही कारणले यो क्षेत्र अति नै पिछडिएको थियो। यहाँ तपाईँको हामी हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य सुरक्षा रोजगार हरेक क्षेत्रमा हामी पछाडि थियौँ भने अहिलेको दिनमा चाहिँ हामीले सबैभन्दा पहिला के गर्यौँ भने यस क्षेत्रमा सबैभन्दा ठुलो समस्याको रूपमा रहेको सुरक्षा थियो। किनभने यहाँ दिन डाँडै लुटपाट हुने डकैती हुने हामी तपाईँहरूलाई सबैले थाहा छँदैछ। यो 62-63 सालमा यहाँ धेरै व्यक्तिहरूको ज्यान पनि गएको छ त्यो डकैतीको कारणले गर्दाखेरि। धेरैले आफ्ना धनजनहरू गुमाउनु भएको छ, लुटेर लगेका छन् भने सबैभन्दा पहिला हामीले यहाँ यस क्षेत्रलाई सुरक्षा चाहियो भनेर सशस्त्र प्रहरी बेस क्याम्पको स्थापना गरेका छौँ, जुन इन्सपेक्टरको दरबन्दी सहितको यहाँ एउटा बेस क्याम्प छ। त्यो चाहिँ हाम्रो यहाँका जग्गादाताहरूले निशुल्क रूपमा जग्गाहरू प्रदान गर्नुभएको छ र यो प्रदेश सरकारबाट आन्तरिक मन्त्रालयबाट तपाईँको बजेट आएर यो बनेको छ। 1,60,00,000 टेन्डर लागेर त्यो एउटा राम्रो क्याम्प बनेको छ। यहाँ शान्ति सुरक्षा अहिले हामीले अनुभव गरेका छौँ भने यस क्षेत्रमा लगभग हामीले 1,000 घरधुरी रहेका छौँ बाह्रदशी एकमा। यो 1,000 घरधुरीमा तपाईँको पढ्नका लागि यहाँबाट यहाँका बालबालिकाहरू यहाँका कक्षा 9 पढ्नका लागि यहाँभन्दा 5-7 किलोमिटर टाढा राजगढ बजारै धाउनु पर्ने एउटा बाध्यता थियो। हामी यसलाई चाहिँ अहिले क्लास 10 यानि कि एसईसम्म यो दोस्रो वर्षको एसएको रिजल्ट आएको छ, राम्रो रिजल्ट आएको छ। यसलाई हामीले स्तर उन्नति गरेका छौँ र यहाँका विद्यालय भवनहरू जुन थियो एकदम जीर्ण अवस्थामा थियो। त्यो जस्ताको विद्यालय भवनहरू जस्ता पाता चुहिएर किताब कापी विद्यार्थी नै भिज्ने अवस्था थियो र यहाँ अव्यवस्थित रूपमा रहेको विद्यालयहरूलाई हामीले अहिले व्यवस्थित बनाएका छौँ। अहिले तल्लाहरू थपेर तपाईँको व्यवस्थित रूपमा अगाडि बढाएका छौँ। अब हिजोको दिनमा यस क्षेत्रका विद्यार्थीहरूले कम्प्युटरहरू हेर्न नपाएको अवस्था थियो। कम्प्युटर भनेको के हो भन्ने कुराहरू थियो भने त्यो अलिकति टेक्नोलोजीसँग पनि हामीले अगाडि बढेका छौँ। विद्यार्थीहरूलाई तपाईँको दुईटै टेक्नोलोजीसँग पनि अगाडि बढाएर अगाडि लगिरहेको अवस्था छ भने स्वास्थ्यको हिसाबमा चाहिँ हामीले यहाँका एउटा सर्वसाधारणले एउटा प्यारासिटामोल अथवा एउटा सामान्य घाइते भयो भने त्यसले उपचार गर्नका लागि आफूसँग पैसा नभएको अवस्थामा उहाँहरूले यो घरैसी यो के हालेर गर्नुपर्ने बाध्य थियो। टाउको दुखेको छ भने प्यारासिटामोल किन्ने अवस्था नभएर उहाँहरू तपाईँको यहाँदेखि अब 5-7 किलोमिटर माथि गएर यो राजगढ हेल्पपोस्ट भन्ने ठाउँमा स्वास्थ्य चौकीमा उहाँहरूले लिनुपर्ने हुन्थ्यो। उहाँहरू बिरामी भयो भने त्यहाँसम्म जान आउन झन्झट मानेर बरु बिरामी भएरै बस्छ भन्ने जुन सोच थियो त्यो स्वास्थ्य आधारको स्वास्थ्य चौकी हामी अब यहाँ निर्माण भइसके यो सञ्चालनमा छ, यो निर्माण भइसकेको अवस्था छ भने अब यहाँ तपाईँको यहाँका बाटाघाटाहरू ले तपाईँको ग्राभेलसम्म हेर्न पाएका थिएनन्। हामीहरू जुनबाट निर्वाचित भइसके आउँदाखेरि यहाँका म्याक्सिमम बाटाहरू तपाईँको 90% बाटाहरूमा ग्राभेल थिएन, यति यो विडम्बना हो भने त्यतिखेर अब हामी निर्वाचित भइसकेर आएपछि केही बाटाहरू पिच भएका भने केही बाटा सबै बाटाहरूमा ग्राभेल पुगेको अवस्था छ, कुनै पनि बाटाघाटाहरू ग्राभेल नपुगेको अवस्था छैन। त्यो सामान्य कुनै तपाईँको साँगुर बाटाहरूमा चाहिँ अब एक दुई ठाउँमा नपुगेको होला मात्रै हो, नभए 95% सबैमा तपाईँ ग्राभेल 100% भनौँ, त्यो 2% 3% मात्रै होला त्यस्तो बाटाहरू सबैमा हामीले जो सहज रूपमा एम्बुलेन्सहरू स्कुलका बसहरू आउन जानको लागि हामीले त्यस्ता कामहरू गरेका छौँ भने यस क्षेत्रलाई एउटा रोजगारसम्म लानको लागि हामीले यहाँका युवाहरूलाई धेरै युवाहरूलाई रोजगार दिलाउनुको उद्देश्यले हामीले यो साधुप्रति शिक्षा तथा पर्यटक क्षेत्रको विकास गर्नको निमित्त हामीले धेरै पहल गरेर आन्तरिक उडान मन्त्रालयबाट बजेट र यो वाराणसी गाउँपालिका को बजेट साझेदारीमा हामीले यो यो झिलको अब शिलान्यास गरेर यसको कामहरू सञ्चालन गर्नेछौँ। मलाई लाग्छ त्यस क्षेत्रमा लगभग त्यो 22 बिघा क्षेत्रमा यदि झिल बन्यो भने त्यसमा सयौँ युवा साथीहरूले त्यहाँ रोजगार पाउनेछन्, त्यो रोजगारीको हिसाबले पनि हामी अगाडि बढाउँछौँ भने यस क्षेत्रलाई यस पिछडिएको क्षेत्रलाई हामी एक नम्बर जहिले पनि पछाडि परेको क्षेत्रलाई एउटा चिनाउनेको उद्देश्यले पनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटनहरूलाई भित्र्याउनेको उद्देश्यले पनि हामीले काम गरिरहेका छौँ कि भोलि गएर यस क्षेत्र पिछडिएको क्षेत्र आरसम्म रहेको छ भने भोलिका दिनमा यसलाई चाहिँ देश र विदेशमा पनि चिनाउने उद्देश्यले हामी लागेका छौँ भने अब विभिन्न संस्कार संस्कृतिका कुराहरू, विभिन्न धर्मका कुराहरू, विभिन्न चर्च मदरसाका कुराहरू हामीले विकास गरेका छौँ भने यो एउटा व्यवस्थित रूपमा हामीले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेर एउटा ज्येष्ठ नागरिक भवनको पनि निर्माण गरेछौँ, उहाँहरूलाई भराकुराहरू गर्नेको उद्देश्यले उहाँहरूका पीडाहरूलाई एउटा सहज तरिकाले उहाँहरूले राख्न सकोस्, त्यहाँ गएर कार्यक्रमहरू गर्न सकोस् र अथवा उहाँलाई साह्रो गाह्रो अप्ठ्यारो परेको खण्डमा कसै बेसारा भएको खण्डमा त्यही ज्येष्ठ नागरिक भवनमा गएर उहाँहरूले बस्न सकोस् भन्ने सर्व सम्पन्न एउटा त्यहाँ तपाईँको सबै कुराहरूले सम्पन्न एउटा हामीले 1.5 करोडको ज्येष्ठ नागरिक भवनको पनि निर्माण गरेका छौँ जुन शहरी विकासको सहयोगमा भएको छ भने त्यसै गरी हामी मृत्यु पश्चात किनभने अहिले अव्यवस्थित रूपमा लासहरू गाड्न जलाउन पाउने एउटा कार्यक्रमहरू हुँदैन किनभने यो जमिनको माग अलिक बढेको कारणले गर्दाखेरि अब सार्वजनिक रूपमा पहिलाको जस्तो जहाँ पनि डराउन अथवा गाड्न नपाउने स्थितिलाई मध्यनजर गरेर हामीले एउटा यो 30 लाख बराबरको एउटा मसान घाट भनौँ, त्यो घाटको मुक्ति घाटको एउटा निर्माण गरेका छौँ जहाँ चाहिँ तपाईँको एउटा हलसहित 3 वटा रुमको व्यवस्था पनि छ, कोही त्यस्तै न्यून वर्गका व्यक्तिहरू भए त्यहीँ गएर पनि श्राद्धहरू सम्पन्न गरेर उहाँहरू घर फर्किनुहुन्छ, त्यसमा एउटा हामीले ठुलो खालको हलसहितको व्यवस्था गरेर त्यहाँ एउटा घाटको निर्माण गरेका छौँ भने यस्ता यस्ता कयौँ कामहरू जस्तै कृषिहरूको कृषिलाई मध्यनजर गरी कृषि क्षेत्रका यस क्षेत्रमा कृषि किसानहरू हामी बढी भएको कारणले गर्दाखेरि कृषिमा नै हामी निर्भरित भएको कारणले गर्दाखेरि यो खैरबारीमा एउटा तपाईँको सोलर कृषि सोलर ओभरहेड ट्याङ्की राखेर त्यो जमिन मुनि पाइप ओछ्याएर तपाईँलाई जो प्रत्येक कृषकको खेतमा लगेर त्यो थोपा यो खानेपानीको लाइन जस्तै एउटा आधुनिक कृषि परियोजना हामीले त्यसको सञ्चालन गरेको त्यो कन्टिन्यू चलिरहेको छ, त्यो चाहिँ हाम्रो अगाडि बढिरहेको अवस्था छ भने खोप केन्द्रहरूको निर्माण गरेका छौँ हामीले, यस्तै विविध कार्यक्रमहरू हिजोका दिनहरूमा जुन कार्यक्रमहरू यस क्षेत्रका हामी जनताहरूले अलिकति नसोचेका कार्यक्रमहरू पनि हामीले गरेका छौँ भने यो बिरिङ खोलाहरूले दुःख दिएको अवस्था छ भने त्यस्ता ठाउँमा पनि हामीले बाँध निर्माणका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ भने यी यावत कुराहरू धेरै कुराहरू हामीले लिएर अगाडि बढेका छौँ। मलाई लाग्छ यो हामी निर्वाचित भएर आइसकेको मितिसम्म, आजको मितिसम्म चाहिँ हामीले सोचे अनुसार सम्पूर्ण कामहरू नभए तापनि धेरै कामहरू यो क्षेत्रमा भएका छ। अब जस्तै आफ्नै वडा कार्यालय भवनहरू भवन एक नम्बरमा निर्माण भइरहेको अवस्था छ, यो एक महिनाभित्रमा त्यो भवन कम्प्लिट भएर आफ्नै भवनमा हामी जाँदैछौँ भने यस क्षेत्रका जनताहरूले मलाई धेरै सहयोग गर्नुभएको छ। उहाँहरूले मलाई लाग्छ यो बारदासीमा एक नम्बरमा सबैभन्दा बढी जग्गादाताहरू हुनुहुन्छ, किनभने लगभग 24 कठा जग्गाहरू मैले निःशुल्क प्राप्त गरेर विभिन्न कार्यालयहरू जस्तै स्वास्थ्य चौकी भवन, सुरक्षा भवन, खोप केन्द्रको भवन, सिँचाइको अफिसको भवन, ज्येष्ठ नागरिकको भवन र वडा कार्यालयको भवन जग्गाहरू निःशुल्क रूपमा मैले प्रदान गरेर उहाँहरूबाट पाएको छु। उहाँहरूलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, किनभने लाखौँको सम्पत्ति यो क्षेत्रलाई, यो ठाउँलाई विकास होस् भन्ने उद्देश्यले उहाँहरूले प्राप्त गर्नुभएको छ। उहाँलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। सबैको सहकार्य, सबैको माया र सबैको चाहनाले गर्दाखेरि मलाई लाग्छ यो बारदासी एक नम्बरमा हामीले सोचे जस्तै कामहरू भइरहेको अवस्था रहेको छ। म जानकारी तपाईँलाई गराएको छ।
प्रवक्ताज्यू, यो वर्ष चाहिँ के गर्दै हुनुहुन्छ?
वास्तवमै हामीले यो वर्ष चाहिँ यी अधुरा रहेका कामहरू जुन तपाईँको मैले अघि नै भने यो हाम्रो खोप केन्द्रमा अलिकति काम अधुरो थियो त्यो गरिरहेछौँ भने जस्तै बजारमा हामीले एउटा आधुनिक बजार निर्माणको लागि त्यहाँ टहराहरू निर्माण गरेका छौँ, त्यो 8 टहराहरू छ, त्यो टहराहरूको अलिकति अधुरो कामहरू त्यो त्यो अधुरो कामहरू जस्तै मदरसामा हामीले काम गर्दै गर्दाखेरि त्यहाँ अलिकति अधुरो काम रहेको छ, त्यो अधुरो कामहरू गरिरहेका छौँ भने जस्तै अघि एउटा मसान घाट भनौँ न आर्यघाट जस्तै त्यो त्यसमा रहेको अधुरो कामहरू गरेका छन् र विभिन्न बाटाघाटाहरूमा रहेका अलिअलि मर्मतहरू, अलिकति बाँकी रहेका ग्राइभरहरू, अधुरो कामहरू यसपालि चाहिँ हामीले मोटामोटी रूपमा अधुरो कामहरू गरेर अगाडि बढिरहेका छौँ सर।
अब यहाँ चाहिँ जनप्रतिनिधि भएर 5 वर्षसम्म स्थानीय नागरिकहरूका अपेक्षाहरू बुझ्नुभयो, नागरिकहरूको मागहरूको कुरा हेर्नुभयो, अब गर्न बाँकी चाहिँ के काम चाहिँ बारादशी गाउँपालिका वडा नम्बर 1 यहाँको क्षेत्रमा के कामहरू चाहिँ अब गर्नका लागि अति आवश्यक छ, यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने लागेका कामहरू के छन्?
निश्चित नै यहाँ धेरै काम भएको छ र धेरै काम हुन पनि बाँकी छ। हामी अब यो समयसँग चल्नुपर्ने एउटा बाध्यतात्मक हुन्छ, किनभने समय अगाडि धेरै बढिसकेको छ। जस्तै अब हामी यहाँभन्दा अलिकति माथि गयौँ भने त्यो क्षेत्रमा धेरै विकासहरू पाउन सक्छौँ, हरेक कुराले हामी त्यहाँ विकास पाउन सक्छौँ। यस क्षेत्रमा अहिले पनि गर्नुपर्ने धेरै कामहरूमध्येमा सबैभन्दा पहिला हामी यो मेन मार्ग जुन हिमाली मार्ग छ, यो हिमाली मार्गलाई कालोपत्र अति आवश्यक रहेको कारणले गर्दाखेरि यस क्षेत्रका जनताहरू अहिले पनि हामी यहाँदेखि कालोपत्र छुनुको लागि 4 किलोमिटर माथि गएपछि मात्रै पाउँछौँ, यो एउटा विडम्बना छ। यसलाई चाहिँ हामी यो स्थानीय भन्दा पनि प्रदेश र केन्द्र सरकारलाई म ध्यान आकर्षण गराउन चाहन्छु कि यस क्षेत्रका जनताहरू अहिले पनि खाल्डाखोली मेन बाटोमा जुन हामीले एउटा मेन बाटोलाई छुनको लागि जानुपर्ने हुन्छ, त्यही बाटो नै एकदम खाल्डाखुल्टी भएको अवस्था छ र त्यसलाई कालोपत्रे गर्नको लागि अब हाम्रो यो स्थानीय तहको बजेटले नभ्याएको कारणले गर्दाखेरि यसलाई प्रदेश र सँगसँगै म उहाँहरूलाई जानकारी गर्न चाहन्छु, उहाँहरूलाई म यो ध्यान आकर्षण गराउन पनि चाहन्छु। त्यसै गरी यस क्षेत्रमा रहेको एउटा व्यापारिक स्थल भागुडुवा बजार छ, जुनलाई हामीले एउटा स्मार्ट रूपमा लान अगाडि कुल मास्टर प्लानहरू सबै कुराहरू सम्पन्न भइसकेको छ, मोटामोटी त्यसको लागि 9 करोड रुपियाँको आवश्यकता देखाइएको छ भने त्यस बजारलाई व्यवस्थित रूपमा लानको लागि म सम्बन्धित स्थानहरूमा जस्तै सहरी विकासदेखि लिएर प्रदेश सँग समन्वय गरिरहेको अवस्था चाहिँ छ। यो बिचमा कोरोनाको कारणले गर्दाखेरि त्यो कामहरू गर्न सकिरहेको छैन, त्यो कामहरू पहिलो चरणमा गर्नु पऱ्यो भने यस क्षेत्रमा लगभग यो एक नम्बरभित्रमा चाहिँ यो अहिलेको 10 क्लाससम्म पढ्ने विद्यार्थीहरूको सङ्ख्या लगभग 600 रहेको छ भने त्यो विद्यालयलाई हामीले +2 बनाएर त्यसले र प्राविधिक शिक्षा यस क्षेत्रमा एउटा प्राविधिक शिक्षाको आवश्यकता भएकोले गर्दाखेरि त्यो विद्यालयलाई प्लस टू सँगसँगै एउटा प्राविधिक शिक्षाको आवश्यकता परेकोले गर्दाखेरि त्यो प्राविधिक शिक्षासँग जोडिएर का कार्यक्रमहरू अगाडि बढाउनको लागि मैले पनि पहल गरेका छु, लागि परेका छौँ, त्यो कामहरू गर्न बाँकी छ। र यस क्षेत्र अलिकति विकट भौगोलिक हिसाबमा तपाईँको यो दुई भागमा बाँडेकोले गर्दाखेरि यो खोला नालाले गर्दाखेरि एउटा स्वाभाविक राजगढ नौ चाहिँ एउटा वडा चाहिँ यो बद्ध खोलाको पारिरहेको गर्दाखेरि त्यस क्षेत्रमा आउन जानको लागि यो प्रदेश सरकारबाट एउटा पक्की पुलको निर्माणको लागि टेन्डर भइवरि काम सञ्चालन भइसकेको थियो। त्यो कामलाई विशेष कारणले गर्दाखेरि अलिकति राजनीतिक उथलपुथलले गर्दाखेरि त्यो काम रोकिएको अवस्था छ। त्यो कामहरूलाई पुरा गर्न 8 करोड जति बजेटको आवश्यकता पर्छ भने त्यो बजेटहरू क्रियान्वयन गराएर त्यो कामहरू गराउनु पर्नेछ भने यो साथै प्रत्येक सिमसा तथा पर्यटक क्षेत्रमा हामीले त्यसको डिपिआर तयार गरिरहँदाखेरि जम्मा जम्मी 36 करोडको डिपिआर तयार भएको छ। त्यो भएको सम्पूर्ण खर्चहरूलाई व्यवस्थापन गर्नको लागि पनि काम अझै बाँकी छ, किनभने यसपालि 5 करोडको मोटामोटी मात्रै टेन्डर लागेको छ। अझै मोटामोटी 30 करोड रुपियाँको हामीले जोगो गर्नुपर्नेछ, त्यसलाई खोज्नुपर्नेछ, त्यो कामहरू बाँकी रहेको छ भने यस क्षेत्रमा रहेका विभिन्न संस्कार संस्कृति धर्महरूलाई संरक्षण गर्ने हिसाबले एउटा तपाईँको राम्रो खालको यस क्षेत्रमा व्यवस्थित रूपमा जस्तै यो हाम्रो धर्म संस्कार संस्कृतिहरू प्रचार गर्नको लागि जस्तै यो एउटा स्थानहरू प्राप्त होस् भन्ने भन्न चाहन्छु भने स्वास्थ्यको दृष्टिकोणले यस क्षेत्रमा आधारभूत स्वास्थ्य चौकी मात्रै निर्माण भएकोले गर्दाखेरि यसलाई चाहिँ स्तर उन्नति गरेर भोलिका दिनमा कमसेकम तपाईँको यो एउटा न्यूनतम हुन्छ नि स्वास्थ्य मापदण्डका सेवाहरू यहीँबाट प्राप्त होस् गर्न पाओस् भन्ने उद्देश्यलाई पनि हामी लागेका छौँ भने यहाँका बाटाघाटाहरू अबको समयमा यस्तै खाल्टाखुल्टी यस्तै ग्राभेल मात्र नभइकन यस क्षेत्रका मैले 8 किलोमिटर मेन बाटाहरू 8 किलोमिटर बाटाहरूको डिपिआरको काम वडाबाट सम्पन्न गरिसकेका छौँ भने त्यो डिपिआर बराबरको कालोपत्र चाहिँ यस क्षेत्रका बाटाहरू पनि निर्माणका लागि हामीले त्यो डिपिआर तयारी अवस्थामा लागेका छौँ। त्यसलाई कार्यान्वयन गराउनका लागि हामी अगाडि बढ्ने प्रोसेसमा थियौँ, विभिन्न कारणले गर्दाखेरि अगाडि बढ्न सकेन, त्यो कामहरू बाँकी छ भने यस क्षेत्रमा तपाईँको यो खोला नालाले बिगार गरेका धेरै जमिनहरू रहेछ। त्यो जमिनहरूलाई तटबन्धन गरेर हामीले माथिबाटै तटबन्धन गरेर त्यसलाई बोर्डसम्म पुर्याउन सक्यौँ भने यस क्षेत्रमा लगभग 100 बिघा जमिनहरू निक्लिन सक्छ। त्यो चाहिँ कामहरूलाई हामीले सम्बन्धित स्थानमा सम्बन्धित ठाउँमा घटाउँदा पनि अब अलिकति यो समय र परिस्थितिले गर्दाखेरि राजनीतिक उथलपुथलले गर्दाखेरि त्यो कामलाई पनि अगाडि बढाउन सकिरहेका छौँ। यी धेरै कामहरू अहिले बाँकी रहेको अवस्था छ। यद्यपि हामी चाहेर पनि सबै कामहरू एकैचोटि गर्न सक्ने अवस्था छैन, हामीले गर्नेछौँ, गर्दैछौँ र फेरि अवसर पाए फेरि गर्नेछौँ। मलाई लाग्छ हामी धेरै कुराहरू गरे तापनि धेरै कुराहरू गर्न बाँकी छ, म तपाईँलाई जानकारी गराउन चाहन्छु। अब साना साना कार्यक्रमहरू जस्तै हामीले जनताहरूसँग प्रत्यक्ष रूपमा उहाँहरूलाई जस्तै हामीले यो बच्चा शिशु जन्मनुभन्दा पहिला भिडियो एक्सरे बापत 1500 रुपियाँ उहाँहरूलाई प्रदान गरेर आइरहेका छौँ भने अबको 1 नम्बरले चाहिँ के गरेको छ यसपालि आर्थिक वर्षदेखि यातायात खर्च स्वरूप बच्चा जन्माउन जाँदाखेरि यातायात खर्च स्वरूप रु 5000 रुपियाँ दिने गरिरहेको छ भने तपाईँको मृत्यु पश्चात मृत्यु संस्कार स्वरूप यस वडाले 10000 रुपियाँ मृत्यु संस्कार खर्च रु 10000 रुपियाँ दिने घोषणा गरेको छ। गर्भवती महिलाहरूलाई भरण पोषण कार्यक्रमहरू यो आँखा शिविर सञ्चालनहरू यी यस्ता यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भएर जाओस् भन्ने पनि हामी भन्न चाहन्छौँ, किनभने यी कार्यक्रमहरू जनतासँग प्रत्यक्ष रूपमा फाइदा हुने कार्यक्रम भएकोले गर्दाखेरि यस्ता कार्यक्रमहरू पनि सञ्चालन गरी अझै थप योजनाहरू जस्तै जनतासँग सम्बन्धित रहेर गरिबीहरूलाई मध्यनजर गरेर स्वास्थ्यलाई मध्यनजर गरेर कुनै दुःखलाई मध्यनजर गरेर यी सेवाका कार्यक्रमहरू पनि अलिकति बढाएर अगाडि बढेर जानुपर्छ कि भन्ने जस्तो मलाई चाहिँ लागिरहेको अवस्था छ।
हामी कार्यक्रमको अन्त्यतिर छौँ शम्भु सर, अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँको ओडावासीलाई यहाँको पालिकावासीलाई नेकपा एमालेको एकजना युवा नेता कार्यकर्ता पनि आम नागरिकलाई यहाँको तर्फबाट थप सन्देश के छ?
निश्चित नै अहिलेसम्म यो सबैभन्दा पहिला त रेडियो भिजनलाई मैले धेरै धन्यवाद दिनुपर्छ, किनभने मेरो आवाज यो लाखौँ श्रोताहरूमा आजमा पुर्याइदिनु भयो, विशेष तपाईँलाई र रेडियो भिजनलाई धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण यो नेपाली र हिन्दूहरूलाई चाहिँ अब यो आउँदै गरेको छठ पर्वहरूको पर्वको र एकादशीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अनि यो COVID-19 लहर चलिरहेको अवस्था छ, सजग सतर्क भएर यी चाडपर्वहरू मनाऊ भन्ने जानकारी पनि गराउन चाहन्छु। र यो वाराणसीको हितमा, यो वडा नम्बर एकको हितमा हामी सम्पूर्णले चाहेको शान्ति, सुरक्षा, समृद्धि र उन्नति हो, विकास हो, सबैले हातमाले गरेर एक आपसमा सहयोग गरेर यस वडालाई, यस गाउँपालिकालाई, यस राष्ट्रलाई बनाउनुको निमित्त सबै जुटेर लागौँ। म एउटा नेकपा एमालेको व्यक्ति भएको कारणले गर्दाखेरि हामी पार्टीगत रूपमा आफ्ना विचार, आफ्ना धारणाहरू फरक तरिकाले प्रष्ट गरे तापनि सबैले चाहेका, सबै पार्टीकै उद्देश्य मलाई लाग्छ एउटै हुनसक्छ, त्यो हो देश विकास, शान्ति, सुरक्षा र जनताको भलोको काम हुनसक्छ। त्यसको लागि अब सबै आआफ्नो बाटो लागे तापनि सबैको हेर्ने दृष्टिकोण, सबैको सोच एउटै रहोस् कि राम्रो कामलाई हामीले राम्रो भन्न सिक्यौँ र राम्रो चिजलाई राम्रो भन्न सिक्यौँ, यति भए पनि पुग्छ। किनभने गर्दै गरेको व्यक्तिलाई तपाईँको नराम्रो भन्नुभयो भने उसको आश अलिकति मरेर जान्छ, उसको हौसला टुटेर जान्छ। तसर्थ आफ्ना विचारहरूलाई प्रष्ट रूपमा राख्ने पाउने अधिकार छ, तर राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्ने जुन कुरा हुन्छ त्यसलाई चाहिँ प्रष्ट रूपमा राखेर अगाडि बढ्नु होला भन्दै फेरि पनि अब यसरी नै अवसर पाऊँ यो रेडियो मार्फत तपाईँहरू समक्ष मेरा आफ्ना शब्द, आफ्ना भनाइहरूलाई राख्न मौका पाऊँ भन्ने कामनाका साथ सबैलाई फेरि पनि शुभकामना दिँदै म अब बिदा हुन चाहन्छु।
धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो बारादशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष शम्भु सिंह राजवंशी। बारादशी गाउँपालिकामा क्षेत्रमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा कुराकानी गर्दै आज हामी कार्तिक महिनाको 21 गते छौँ। अब अर्को कार्यक्रम मङ्सिर महिनाको 21 गते बिहान 7 बजे यसै गरी लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। धन्यवाद, नमस्कार।